हामीले गएको हप्ता चाहिँ मण्डलीको उद्देश्य परमेश्वरले के चाहनुहुन्छ मण्डलीबाट त्यो कुरा हेरेको थियौँ। अनि वास्तवमा त्यो मण्डलीको उद्देश्यको कुरा गर्दाखेरि योभन्दा केही हप्ता अगाडि मैले तपाईँलाई भनेको थिएँ तिनवटा विषय। B1 एउटा परमेश्वरमा हुने बिकम भन्छ, क्रिस्चियन हुने कुरा चाहिँ खालि कुरा गर्ने कुरा केही गर्ने कुरा मात्र होइन कि हुने कुरा हो, होइन यो सबभन्दा महत्त्वपूर्ण त्यसैले आजको विषय जो छ त्यो हुने कुरासँग सम्बन्ध हुन्छ। B1 भनेको चाहिँ जस्तो अब कति मण्डलीहरू र कति क्रिस्चियनहरूको चाहिँ के विचार हुन्छ भनेदेखि हामीले चाहिँ यो गर्नुपर्छ, हाम्रो मण्डली ऊ गर्नुपर्छ, हामीहरू सबैको कार्यक्रम यो हुनुपर्छ, यो सबै हुनुपर्छ। मण्डलीको कार्यक्रम छैन भनेदेखि हामीले कसरी फेरि परमेश्वरलाई महिमा गर्ने, त्यो कुनै एकदम महत्त्वपूर्ण छ। तर त्योभन्दा सबभन्दा मुख्य कुरो चाहिँ परमेश्वरमा हुने कुरा। अनि मार्था र मेरीको बारेमा हामीले घरिघरि सुन्छौँ, येशु प्रभुको छेउमै मेरी बसेको हुन्छ तर मार्था चाहिँ काममा व्यस्त हुन्छ। तर येशु प्रभुले भन्नुहुन्छ जुन कुरा नभई नहुने छ त्यो कुरा चाहिँ मेरीले रोजेकी छ अनि उनबाट यो कसैले त्यसलाई खोज्न सक्दैन। अनि हामी हरेकलाई उहाँमा हुने कुरा, उहाँको सम्बन्धमा आउने कुरा, नयाँ जन्म पाएको कुरा, उहाँमा परिवर्तन, अङ्ग्रेजीमा ट्रान्सफर्मेसन भन्छ, रूपान्तरण भनेर नेपालीमा, बदलिएको होइन, एउटा शारीरिक मात्र सोच राखेर जिउने संसारिक भावना मात्रै भएको व्यक्ति भित्रदेखि परिवर्तन भएर येशु जस्तो हुन थाल्दछ। त्यो हुने कुरा B1, Bring 1, Build 1, यो तिनवटा कुरा तपाईँलाई मैले केही समय अगाडि भनेको थिएँ। अनि वास्तवमा यो बिर्सिने कुरा होइन, हामी जहिले पनि पहिला चाहिँ परमेश्वरसँग हुनुपर्छ, उहाँसँग सङ्गति र सम्बन्ध। अनि योभन्दा अगाडि एउटा अर्को कुरा पनि हामीले सिकेको थियौँ, त्यो के हो भनेदेखि जबसम्म परमेश्वरसँग सङ्गतिमा हुन्छौँ उहाँका कुराहरू हामी सुन्छौँ र त्यसलाई पालन गरेर अझै उहाँको सम्बन्धमा हामी अगाडि बढ्न सक्छौँ। तर सम्बन्धमा नहुँदाखेरि सङ्गतिमा हुँदैन, अनि सङ्गतिमा नहुँदाखेरि परमेश्वरको वचन पनि सुनिँदैन, होइन। त्यस कारणले सम्बन्धमा हुने कुरा चाहिँ पाप हाम्रो जीवनबाट हटाइनु पर्यो, जुन चाहिँ येशु प्रभुले गर्नुहुन्छ। त्यस कारणले अर्को विषय के छ भनेदेखि आजको जुन चाहिँ नयाँ जन्म, तिमीहरू नयाँ गरी जन्मिनु पर्छ, यो विषयमा हामी हेर्न गइरहेका छौँ। अनि यो नयाँ जन्मिने कुरा गर्दै गर्दाखेरि वास्तवमा त्यो नयाँ जन्मिने कुरा चाहिँ कस्तो हो त्यसलाई हामी हेर्नेछौँ। तर तपाईँलाई त्योभन्दा पहिला म अलिकति यो कुरा हेर्न गर्न चाहन्छु। यो एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, यो दुईवटा पद छ यहाँ, Hebrews 12:1-2 पद, अनि तपाईँलाई मैले यो पद पढ्न चाहन्छु अनि केही कुरा यहाँबाट भन्न चाहन्छु। अनि वास्तवमा यो हिब्रूको पुस्तक चाहिँ एकदमै महत्त्वपूर्ण, हामीले एकचोटि हिब्रूको पुस्तकबाट सिक्नु जरुरी छ, होइन। मलाई एकदम सोख छ, त्यसलाई एकदम इच्छा छ हिब्रूबाट अध्याय बाय अध्याय सबै अध्ययन गर्ने। एकदमै हामीले व्यावहारिक रूपमा क्रिस्चियन जीवन कस्तो जिउनु पर्छ, कसरी जिउनु पर्छ भन्ने कुरा हिब्रूले सिकाएको छ। अनि यहाँ तपाईँलाई पढ्नु छ, यसकारण यतिका साक्षीको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रो सामुन्ने राखिएको दौड धैर्य साथ दौडौँ। अनि एक प्रकारले क्रिस्चियन जीवन चाहिँ यहाँनिर एउटा दौडको सँग दाँजेको छ, दौडिने कुरा, खेलकुदको कुरा। भर्खरै नेपालको यो के अरे त्यो बल हान्ने के भन्छ त्यसलाई, एनिवे त्यो अहिले भर्खरै विश्व के भन्छ त्यसलाई, क्रिकेटबाट चाहिँ के हासिल गरेको छ त्यसको पद मलाई आउँदैन है, वर्ल्ड कपमा खेल्ने कि त्यो एउटा जित्ने कुरा भयो, त्यसको लागि उनीहरूले के गर्नु पर्यो, एकदम मेहनत गर्नु पर्यो, उनीहरूले एकदम ध्यान दिनु पर्यो, उनीहरूले कसरी त्यो कुरा गर्न सकिन्छ, त्यो त्यसलाई बाधा गर्ने कुराहरू हटाउनु पर्यो। त्यही किसिमको यहाँनिर यो हिब्रू लेख्ने लेखकले पवित्र आत्माको प्रेरणामा लेखेको कुरा के छ भनेदेखि, अल्झाउने पन्छाउने के भन्छ कुराहरूलाई चाहिँ पन्छाउनु पर्यो, जुन चाहिँ पाप हो, होइन? त्यसैले सबभन्दा ठुलो समस्या परमेश्वर र मानिसको बिचमा पाप, अनि हामीले पापको बारेमा राम्रोसँग नबुझ्दाखेरि चाहिँ मण्डलीमा आएर ख्रिस्टमा विश्वास गरिसकेर सबै क्रिस्चियनले गर्नुपर्ने प्रक्रिया पुरा गरेर पनि क्रिस्चियन जीवनमा जुन प्रकारको आशिष र यो जुन आनन्दको अनुभव हुनुपर्ने हो त्यो कुरामा चाहिँ हामी अझै पनि कमी परिराखेको हुनसक्छ, होइन? धेरैचोटि अनि सबभन्दा ठुलो कुरा चाहिँ के छ भनेदेखि, जहिले पनि प्रेरित 1:8, होइन, तपाईँले जहिले पनि मण्डली र मण्डलीको कामको कुरा के हो भन्दाखेरि प्रेरित 1:8 सम्झनुपर्छ, किनभने प्रेरित 1:8 चाहिँ यसु प्रभुले मण्डलीलाई दिएको एउटा शिक्षा हो। त्यो के हो भने पवित्र आत्मा आउनु भएपछि शक्ति पाएर परमेश्वरको निम्ति गवाही हुने जेरुसलेम, यहुदिया, सामरिया र संसारको अन्तसम्म। अनि यो गवाही भन्ने कुरा चाहिँ येसु जस्तै चरित्र प्रदर्शन गर्ने, येसुको स्वरूप हाम्रो जीवनद्वारा परमेश्वरलाई संसारमा प्रकट गर्ने, यो मण्डलीको उद्देश्य हो। अनि त्यो कुरा गर्नलाई बाध्य गर्ने चाहिँ के हो? पाप। अनि यो पापको कुरा चाहिँ हामीले बुझ्नुपर्छ, कसरी यसलाई हटाउने, कसरी पन्छाउने, कसरी पापमाथि विजय जीवन जिउने। अनि त्यो चाहिँ एउटा दौड जस्तै छ, दौड भनेको चाहिँ एउटा धैर्य पनि चाहिन्छ, त्यहाँ यहाँ धीरजको कुरा छ, अनि दौड भनेको चाहिँ एउटा लागिराख्नु पर्ने। म पनि हाई स्कुलको बेलातिर धेरै दौडिने काम गरेको छु, मलाई थाहा छ कस्तो हुन्छ दौडिने, होइन? मैले धेरै जसो 400 मिटर दौडिन्थेँ, अनि 400 मिटर चाहिँ सबभन्दा थाक्ने दौड हो, 800 मिटर चाहिँ बिस्तारो बिस्तारो जाने हो, 400 मिटर चाहिँ सुरुदेखि अन्तसम्म कुद्नुपर्छ। अनि कुदिसकेपछि के हुन्छ, तपाईँको यो फिलाको मासुले चाहिँ हड्डी छोड्या जस्तो हुन्छ, मलाई एकदम थाहा छ। तर दौडेर जित्नलाई एकदम धैर्य साथ निशानातिर कुद्नुपर्छ, होइन? अनि त्यो के कुराले हाम्रो दौडलाई रोक्छ, त्यो कुरा पन्छाउनु पर्छ। यो परमेश्वरको वचनले हामीलाई एप्लिकेसन भन्छ अङ्ग्रेजीमा, यो जीवनमा व्यावहारिक रूपमा लगाउने कुरा यहाँ गरिएको छ। हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येसुलाई हेरौँ। हामीले दौडँदाखेरि चाहिँ हाम्रो लक्ष्य, हाम्रो फोकस, ध्यान चाहिँ के हो? येसु प्रभु। यहाँनिर के लेख्छ चा? जसले चाहिँ हाम्रो विश्वास सुरु र अन्त गर्नुहुन्छ, होइन, पुरा गर्नुहुन्छ। त्यस कारणले तपाईँ र म भन्छौँ, विश्वासद्वारा हामी उद्धार पाउँछौँ, अनुग्रहले उद्धार पाइन्छ सित्तैमा, तर विश्वास गर्नु पर्यो। तर यहाँ यो पदले के भन्छ भने विश्वास हामीलाई सुरु गर्ने पनि येसु प्रभु नै हुनुहुन्छ। येसु प्रभुलाई हेरौँ, जसले उहाँको सामुन्ने राखिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो। भनेको मतलब यहाँ उहाँको सामुन्ने राखेको आनन्द चाहिँ के हो भन्दाखेरि, उहाँले बलिदान गरेर पापको ज्याला तिरिसकेर मानिसहरूको उद्धारको ढोका खोलेपछि जब मानिसहरू परमेश्वरमा आउने ढोका खुलिन्छ, मान्छेले परमेश्वरको सम्बन्धमा आउन सक्छन्, त्यो उद्देश्यले आउनु भएको उहाँ। अनि परमेश्वरको योजना, किनभने उहाँले प्रेम गर्नुहुन्थ्यो, अनि यहाँ हामी देख्दछौँ यति कठिन कुरा, यति दुःखदायी कुरा जो क्रुसको बलिदान, त्यो एउटा आनन्दलाई विचार गरेर येशु प्रभुले गर्नुभएको यहाँ देखिन्छ। अपमान सबै सहेको कुरा यहाँ देखिन्छ, होइन, कष्ट भोग्नु भएको कुरा। अनि त्यसपछि बौरी उठेर अहिले स्वर्गमा चाहिँ परमेश्वरको दाहिने बाहुलीपट्टि चाहिँ विराजमान हुनुहुन्छ, सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ येशु प्रभुको बारेमा। त्यस कारणले आज सुरु गर्दाखेरि तपाईँलाई यो पद किन भन्न कोसिस गरिराखेको छु भने, फेरि पनि त्यो 3 पोइन्ट, हामी हुनुपर्ने क्रिस्चियन हुनुपर्ने, परमेश्वरको सम्बन्धमा हुनु पर्यो, नयाँ गरी जन्मिएको, जहाँ चाहिँ परमेश्वरको आत्मा जहिले पनि रहनुहुन्छ, हामी एउटा मन्दिर जस्तो परमेश्वरको आत्मा लिएर हिँड्ने व्यक्तिहरू। तर यहाँनिर लेखेको पापको कुरा जो छ नि, पापले चाहिँ परमेश्वरको आत्मा हामीसँगै हुने कुरामा बाधा दिँदछ। त्यही कारणले यो कति ठुलो कुरा छ। त्यस कारणले हामीले एकले अर्कालाई कसरी परमेश्वरसँग हिँड्नुपर्छ भनेर उत्साह दिनुपर्छ, हामीले एकले अर्काको कुरा सुन्नुपर्छ, हामीले एकले अर्कालाई सुधार्नुपर्छ, सहायता गर्नुपर्छ, उत्साह दिनुपर्छ, प्रोत्साहन दिनुपर्छ। अनि यो कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। अब हामी आजको विषयमा जानछौँ, बिकम। अनि कसरी हामी हुन्छौँ भन्दा, येशु प्रभुले यहाँ भन्नुभएको कुरा, तिमीहरू नयाँ गरी जन्मनुपर्छ। तपाईँलाई नयाँ गरी जन्मिने कुरा युहन्ना, वास्तवमा निकोदेमससँग येशु प्रभुको कुराकानी हुन्छ, त्यो खण्डमा तपाईँले हर किसिमले हेर्न सक्नुहुन्छ। अनि यस्तै गहिरो कुराहरू तपाईँलाई त्यहाँ तपाईँले त्यहाँ पाउनुहुन्छ, होइन, जसले चाहिँ हाम्रो व्यावहारिक जीवनमा एकदमै साधारण लागे पनि एकदमै महत्त्वपूर्ण पाठहरू सिकाउँछ हामीलाई, हामीलाई सुधार्छ। पवित्र आत्माले सजीव नबनाएसम्म कोही पनि परमेश्वरको छोराछोरी हुन सक्दैन, त्यो हामीलाई थाहा छ, होइन। यो कुरो एकदम राम्रोसँग बुझ्नुपर्ने हुन्छ। पवित्र आत्माको काम हो जसले हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ, ख्रिस्टको राज्यमा कसरी प्रवेश गर्ने भन्ने कुरा येशु प्रभुको वचनले प्रष्ट सीमा निर्धारण गरेको छ। वास्तवमा येशुको वचनले हामी को परमेश्वरको राज्यभित्र हुन सक्छौँ, कसरी, के गरेर, यो प्रष्ट छ। त्यो के हो भने, जुन कुरा येशु प्रभुले निकोदेमसलाई, जो चाहिँ रातमा येशु प्रभुलाई भेट्न आउँछ, त्यतिखेर भएको भेटवार्तामा, होइन, येशु प्रभुले भन्नुभएको छ युहन्ना 3:7, तिमीहरू नयाँ गरी जन्मिनु पर्छ। अनि यसको कारण क्रिस्चियनको स्वभावमा प्रष्ट देखिनुपर्छ, देख्न सकिन्छ कि उनीहरू नयाँ जीवन पाएका छन्। अनि त्यो कुरो चाहिँ एकदमै महत्त्वपूर्ण, तपाईँलाई यहाँ 3:7 म पढ्न चाहन्छु। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। अनि येशु प्रभुले भन्नुहुन्छ, नयाँ गरी कोही नयाँ गरी जन्मिएको छैन भने उसले परमेश्वरको राज्य देख्ने छैन। वास्तवमा परमेश्वरको राज्य देख्नु या त्यहाँ प्रवेश गर्नु, यो दुइटै कुराको लागि चाहिँ मानिसले नयाँ गरी जन्मनु आवश्यक छ। क्रिस्चियन स्वभावले वास्तवमा जीवन कस्तो हुनुपर्छ भन्ने एउटा विचार दिन्छ। भन्दाखेरि क्रिस्चियनको स्वभाव चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलमा प्रष्ट शिक्षा दिएको छ। अनि तपाईँ र मलाई येशु प्रभुको स्वरूपमा उहाँले बनाउन चाहनुहुन्छ। हाम्रो अल्टिमेट भन्छ अङ्ग्रेजीमा, त्यो चाहिँ अन्तिम लक्ष्य चाहिँ के हो, हामी येशु जस्तो हुन्, होइन। हाम्रो दर्शन भनेको चाहिँ, मान्छेले भन्छ नि दर्शन, तपाईँहरूको दर्शन के छ, तपाईँको मण्डलीको दर्शन के छ, वास्तवमा यो परमेश्वरसँग सम्बन्धित हुनुपर्छ। वास्तविक दर्शन परमेश्वर हुनुहुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ, को हुनुहुन्छ, के गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, यो परमेश्वरको बारेमा जति सच्चाइ हामीले जान्दछौँ नि, हामीलाई परमेश्वरको दर्शन थाहा हुँदछ। त्यस कारण तपाईँ र मेरो दर्शनको केन्द्र भनेको चाहिँ येशु प्रभु हुनुहुन्छ, किनभने येशु प्रभु नै परमेश्वरको दर्शन हामीलाई क्लियर बनाउने हो, होइन। त्यस कारणले हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ क्रिस्चियन चरित्र कस्तो हुनुहुन्छ भन्नेबाट एउटा विचार दिनुहुन्छ। ख्रिस्टमा आउनु अघिको जीवनभन्दा ख्रिस्टमा विश्वास गरेको क्रिस्चियन जीवन चाहिँ टोटल्ली बदलिएको, रूपान्तरण भएको हुन्छ। यो कुरो एकछिन मनमा राखिराख्नुहोस्। हामी आफैलाई जाँच्नुपर्छ यहाँनिर, होइन। ख्रिस्टमा नयाँ गरी जन्मिएको जीवन येशुको जीवन जस्तो हुनुपर्छ। यो जीवनको आदर्श चाहिँ येशु हुनुहुन्छ, होइन। आदर्श भने बुझ्नुहुन्छ, आइडियल लाइफ, क्रिस्चियन लाइफ चाहिँ येशु, येशु जस्तो। क्रिस्चियन जीवनको मूल्य र मान्यता येशुको शिक्षा अनुसारको हुनुपर्छ, होइन। क्रिस्चियनको मान्यता येशुले जे शिक्षा दिनुभएको छ। तर तपाईँ र मैले धेरैचोटि क्रिस्चियनहरू ठ्याक्कै त्यस्तो त देख्दैनौँ। त्यही कुरा भएको कारणले हामीले दिनदिनै वचनमा फर्किने र एकअर्कामा सङ्गति गर्ने र एकअर्कालाई उत्साह दिने, ताकि हामी अझै एकअर्कालाई सहायता गरेर हामी सबै येशु जस्तो हुन सकौँ, होइन। त्यस कारणले क्रिस्चियनको आचार संहिता भन्छ नि, त्यो चाहिँ येशु प्रभुको शिक्षा अनुसारको, उहाँको शिक्षा नै हो। क्रिस्चियनको जीवन कस्तो हुनुपर्छ भन्ने बारे उहाँले गहिरो शिक्षा दिनुभएको छ। तर उहाँको शिक्षा ग्रहण गर्नुको मतलब चाहिँ उहाँलाई हरेकले व्यक्तिगत रूपमा ग्रहण गर्नुपर्छ र उहाँसँगको व्यक्तिगत सम्बन्धद्वारा उहाँमा एक हुनुपर्छ। उहाँ वास्तवमा कस्तो हुनुहुन्छ, हामी त्यस्तै हुनुपर्ने हुन्छ, जुन उहाँ हामीमा हुनु भएपछि मात्र सम्भव छ। हामी क्रिस्चियन कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ येशु पवित्र आत्मामा आफै हामीमा, जुन चाहिँ अघि नै हामीले सम्बन्धको कुरा गरेका थियौँ, होइन, युग युगदेखिको रहस्य अब प्रकट गरिएको छ उहाँको सन्तहरूद्वारा। त्यो चाहिँ ख्रिस्ट हामीमा महिमाको आशा पावलले कलसी एक अध्यायको 27 पदमा भन्दछन्। त्यसकारणले ख्रिस्ट हामीमा नभइकन हामी बिकम हुँदैन, हामी हुँदैन, जुन हुनुपर्ने हुँदैनौँ, तर नभइकन हामी केही सुरु गर्दैनौँ, हामीले गरेको कामको केही अर्थ लाग्दैन, किनभने परमेश्वरले हाम्रो कामभन्दा हामीमा रूपान्तरण देख्न चाहनुहुन्छ। मानिसको आफ्नो क्षमतामा उहाँको स्वभाव अनुसारको जीवन असम्भव छ, उहाँको शिक्षामा विश्वास गरेर पनि त्यसलाई पालन गर्न मानिसको आफ्नै शक्तिमा सम्भवै छैन। धेरै मानिसहरू येसुमा विश्वास गर्छन् तर उनीहरूको जीवन ख्रिस्टको प्रभुत्वमा पुरा समर्पण गरेका हुँदैनन्। वास्तविकतामा यस्ता मानिसहरू उहाँसँग जस्तो प्रकारको सम्बन्ध हुनुपर्ने हो त्यस्तो सम्बन्ध भएको नहुन सक्छ ती मानिसहरूको, होइन, जो मान्छेहरूले पक्का येसु प्रभुबाट जन्म पाएका छन्। त्यस्ता मानिसहरू आफ्नै शक्तिमा जिउने प्रयास गरिराखेका हुन्छन्। कतिचोटि मान्छेहरू ट्यालेन्टेड हुन्छन्, सिपालु हुन्छन्, विचट्ट बुद्धिको हुन्छन्, सबै कुरा गरेर देखाउन सक्छन्, तर जुन कुरा हृदयमा हुनुपर्ने त्यो आफैले गर्न सक्दैन। हामीले परमेश्वरमा भरोसा गरेर उहाँलाई सुम्पिनु पर्ने हुन्छ, येशु प्रभुलाई। यस्ताहरू प्रभुले चाहनु भएको जस्तो जीवन जिइराखेका हुँदैन। अनि यस्तो जीवन भनेको चाहिँ कुनै भेट्नै नसकिने फलको लागि हातले तन्काएर एकदम टिप्न खोजेको जस्तो मात्रै हो। जो मान्छे येशुमा विश्वास गरेर पवित्र आत्माबाट जन्मिँदैन, होइन, हुन्छ नि अमिलो फल भनेर भन्छ नि, स्यालले चाहिँ त्यो फल भेट्नलाई एकदम उफ्रेछ उफ्रेछ, नसकेपछि अमिलो फल भनेर हिँडे जस्तो। धेरैजनाको जीवनमा क्रिस्चियन जीवन यस्तो हुनसक्छ, किनभने सही कुरा चाहिँ हामी गरेनौँ भने, होइन, येशुले भन्नुभएको जस्तो जीवन उहाँको अनुग्रहको उपहार विश्वासद्वारा प्राप्त हुँदछ, त्यो पवित्र आत्माको शक्तिमा मात्र सम्भव छ, जुन प्रभुको आफ्नै जीवनको जीवन हो, जुन उहाँको पुरै आज्ञा पालनद्वारा प्राप्त हुन्छ, होइन। वास्तवमा येशुले आज्ञा गर्नुहुँदा मत्ती 28:19-20 चेला हुनेहरूले उहाँले दिएको शिक्षा, उहाँले सिकाउनु भएको सबै कुरा पालन गर्नु पर्यो, होइन, अनि विश्वास गरेर मण्डली गएर अरूसँग विभिन्न क्रियाकलापमा सहभागी भएर त्यो जीवन पाएको छु भन्ने कुरा सत्य नहुन सक्छ। त्यही कारणले हामीलाई आफैलाई केलाउनु पर्ने हुन्छ, येशुको जीवन र चरित्रबारे मन पराएर, उहाँको शिक्षा मन पराएर र त्यसबारे कुरा गरेर पुग्दैन। निकोदेमसले यी सबै गरेका थिए। निकोदेमस फरिसीहरूका फरिसी, महाफरिसी थिए, शिक्षामा एकदम पण्डित सिपालु थिए, वास्तवमा येशुको कुरा मन पराए, सुने, त्यसलाई विश्वास पनि गरे। त्यही कारण त उनी येशुले के भन्नुहुन्छ भनेर राति भेट्न आउँछन्। उनी फरिसीका पण्डित थिए, धर्मशास्त्रमा सिपालु थिए, येशुका र उहाँले गरेका कुराहरू विश्वास गरेर सबै कुरा मन पराएका थिए, त्यसैले त उनी रातमा येशुलाई भेट्न आएका थिए। निकोदेमस स्वार्थी र आफैमा सन्तुष्ट व्यक्ति थिएनन्, अर्को शब्दमा भन्नुपर्दा आफैमा भर पर्ने खालका थिएनन्, उनी साँच्चै नै सत्य खोजिरहने व्यक्ति थिए, तर उनी एक सच्चा सत्यको खोजी गर्ने व्यक्ति थिए, किनभने येशु कहाँ राति आउनुको मतलब नै एउटा के हो भने उनी सत्यलाई जान्न चाहन्थे। जुन प्रश्न उसले प्रभुलाई गरे अनि त्यसबाट थाहा हुन्छ कि उनी जीवनबारे गहिरो सोचमा थिए, उनको सोच एकदम ठिक थियो। उनी परमेश्वरबाट आउनुभएको गुरु कहाँ आफ्ना प्रश्नको उत्तरको खोजीमा आएका थिए। निकोदेमस खुल्ला विचार लिएर उहाँबाट सत्य पाउन र त्यस सत्यलाई ग्रहण गर्ने सोच लिएर येशु कहाँ आएका थिए। वास्तवमा परमेश्वरको वचन पुरानो नियमले कसरी मानिसहरूलाई विश्वासमा डोर्याउँछ भन्ने कुराको ज्वलन्त उदाहरण निकोदेमस हुन्, किनभने उनले चाहिँ पुरानो नियम परमेश्वरको वचन पूर्ण रूपमा अध्ययन गरेका थिए। त्यसकारण उनको हृदय चाहिँ तयार हुँदै थियो। यहुदी भए पनि उनी पापको कारण परमेश्वरबाट अलग र पाप स्वभावमा थिए, किनभने जबसम्म येशु प्रभुले हाम्रो पाप क्षमा गरिदिनुहुन्न, हाम्रो कामले र कोसिसले हामी पापबाट अलग हुन सक्दैनौँ। यहुदीहरूको पनि समस्या त्यही हो। अनि उनी पश्चाताप गर्न तयार देखिन्छन्। उसको प्रश्नमा येशु प्रभुले उत्तर दिनुहुन्छ, यस्तै प्रश्न गर्ने प्रत्येक मानिसको निम्ति येशु प्रभुको उत्तर यही हो, तिमीहरू नयाँ गरी जन्मनु पर्छ। जसले अब म कसरी मैले के गर्नुपर्छ स्वर्ग जानलाई, म ख्रिस्टियन हुन चाहन्छु, मैले के गर्नुपर्छ, धेरै मान्छेले यस्तो कुरा गर्छन्, होइन, र उनीहरूको लागि उत्तर के हो, येशु प्रभुको भनाइ छ यहाँ, तिमीहरू नयाँ गरी जन्मनु पर्छ। जुन विश्वास र पश्चातापद्वारा येशूलाई ग्रहण गरेपछि पवित्र आत्माद्वारा परमेश्वरबाट प्राप्त हुँदछ। नयाँ जन्म परमेश्वरको आत्माले हाम्रो आत्मालाई सजीव पार्नुहुन्छ। जसरी बत्तिसमा लिने युहन्नाले मानिसहरूलाई पश्चातापको लागि बाटो तयार पारेका थिए र पाप अधर्ममा मरेका मानिस कसरी नयाँ जीवन पाएर परमेश्वरको राज्यको ढोका प्रवेश गर्न तयार भएका हुन्छन्। परमेश्वरको राज्यमा प्रवेश गर्ने उपाय मानिस फेरि आत्मिकी रूपमा दोस्रो जन्म पाउन आवश्यक छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारणले धेरैचोटि कति मानिसहरूले सुसमाचार त्यति प्रष्टसँग नबाँड्ने र जो मान्छे विश्वासमा आउँछन् पूर्ण रूपमा सबै कुरा नबुझ्ने कारणले यो सबै कुरा कतिचोटि मान्छेको अनुभवमा आउँदैन। त्यही कारणले कोही मान्छे बप्तिस्मा लिन्छ भने त्योभन्दा पहिला उसको विश्वासद्वारा उसले नयाँ जन्म पाएको हुनुपर्छ। त्यो दोस्रो जन्म आत्मामा फेरि परमेश्वरको सम्बन्धमा आउने पवित्र आत्माबाट आउने दोस्रो जन्म त्यो नयाँ गरी जन्मिने त्यो कुरो क्रिस्चियनको निम्ति सबभन्दा आवश्यक छ। जुन कुरा परमेश्वरबाट मात्र हुने एउटा आश्चर्यकर्म हो। यो हरेक व्यक्ति जो नयाँ गरी जन्मिन्छ मान्छेको काम होइन होइन। जुन बिना परमेश्वरको राज्य त्यो बिना चाहिँ परमेश्वरको राज्य कसैले देख्न सक्दैन वा त्यसभित्र प्रवेश गर्न कसैलाई पनि सम्भव छैन। जबसम्म उसले नयाँ गरी जन्मिन्छ परमेश्वरको राज्यभित्र पस्न सम्भव छैन। आज पनि यो कुरा बदलिएको छैन। 2000 वर्ष अगाडि येशू प्रभु निकोदेमससँग कुरा गर्दै हुनुहुन्थ्यो 2000 भन्दा केही वर्ष अगाडि, आज 2000 वर्ष पछाडि पनि यो कुरा यस्तै छ कि परमेश्वरको राज्यमा प्रवेश गर्न नयाँ गरी जन्मनुपर्छ। अनि परमेश्वरको राज्यमा प्रवेश गर्न र देख्न चाहन्छ कसैले भनेदेखि उसले नयाँ गरी फेरि दोस्रोचोटि जन्मिनुपर्छ। शरीरमा जन्मिएपछि फेरि आत्मामा, होइन। आज पनि क्रिस्चियनको स्वभाव र चरित्र दोस्रो कुरा एउटा नयाँ गरी जन्मिनुपर्ने, अर्को क्रिस्चियनको जीवन चरित्र स्वभाव कस्तो हुनुपर्छ, एटिच्युड कस्तो हुनुपर्छ येसुको जस्तो। यो दुईवटा कुरा कहिल्यै बदलिया छैन। त्यही बेलामा जे येसुले शिक्षा दिनुभयो, जुन जीवन येसुले जिउनु भयो, जुन आज्ञा उहाँले दिनुभएको छ आज पनि त्यही छ। त्यसैले हरेक व्यक्ति जो स्वर्गमा जान चाहन्छ प्रभुको वचन उसको लागि पनि त्यही हो, तिमीहरू नयाँ गरी जन्मिनुपर्छ। वास्तवमा नयाँ जन्मबारे नयाँ जन्म कसरी हुन्छ र यो कस्तो हुन्छ यसको प्रमाण र यो प्रष्ट पारिएको छ। वास्तवमा येशू प्रभुले भनेको त्यही ठाउँमा नयाँ जन्म कसरी हुन्छ र के हुन्छ भनेर प्रष्ट उहाँले पार्नुहुन्छ। वास्तवमा प्रभुको निकोदेमससँगको भेटमा भन्नुभयो कि यो खण्डमा नयाँ जन्मबारे प्रष्ट पारिएको छ। पवित्र आत्माको प्रेरणामा अरू प्रेरितहरूले पनि यसबारे प्रशस्त बयान गरेका छन् बाइबलका अन्य पत्रहरूमा, होइन। नयाँ नियममा येशू प्रभुले भनेको बाहेक अरू ठाउँहरूमा पनि नयाँ जन्मिने कुराको बारेमा, होइन, धेरै कुराहरू हामी देख्दछौँ। अनि पहिलो युहन्नामा नयाँ जन्मको बारेमा देख्दछौँ, युहन्नाले सिकाएको अरू अरू पत्रहरूमा हामी देख्छौँ। निकोदेमससितको यो कुराकानीमा प्रभुले नयाँ गरी जन्मने विषयमा पूर्ण रूपले बताउनु भएको छ। तथापि प्रभुको यो वचनहरू पूर्ण रूपमा बुझ्न सकियोस् भनेर प्रेरितका पत्रहरू, होइन, मा चाहिँ यसको शिक्षा एकदमै महत्त्व दिएर गरिएको छ। नयाँ जन्मको आवश्यकताबारे येशूप्रभुले भन्नुभयो, जो शरीरबाट जन्मन्छ त्यो शरीर हो, जो आत्माबाट जन्मिन्छ आत्मा हो। वास्तवमा युहन्ना 3 अध्याय, युहन्नाको सुसमाचार 3 अध्यायको 6 यो लेखेको छ, जो शरीरबाट जन्मिन्छ त्यो शरीर हो, जो आत्माबाट जन्मिन्छ त्यो आत्मा हो, होइन। यस शरीरको कुरा मानिसको पाप स्वभाव नभई भौतिक शरीर भन्ने बुझ्नुपर्छ। तपाईँले फ्लेस भन्ने शब्द अङ्ग्रेजीमा धेरै चलाउँछ, फ्लेस, अनि नेपालीमा हामी शरीर भन्छौँ। अनि वास्तवमा गलाती 5 अध्यायमा शरीरको काम भनेर त्यसको 19 पदतिर त्यसको बारेमा लेखिएको छ। यो शरीर भन्ने कुरा चाहिँ दुई किसिमले बुझ्नुपर्छ, एउटा भौतिक शरीर, अनि यहाँ वास्तवमा यो शरीरबाट जन्मिएको शरीर भनेको चाहिँ भौतिक शरीर हो, जुन चाहिँ गलत होइन, जुन चाहिँ नराम्रो होइन। किनभने हामी भौतिक शरीर, हाम्रो शरीर पनि परमेश्वरबाट सृष्टि भएको, होइन, यो शरीर हो। तर अर्को शरीर त्यो फ्लेस भनेर भनिन्छ, त्यो शरीर चाहिँ संसारिक स्वभावको, होइन, पाप स्वभावको। यो दुईवटा कुरामा प्रष्ट बुझ्नुपर्ने हुँदछ। परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो त्यो शरीर चाहिँ भौतिक शरीर, अनि यसबारे मानिसले पाप गर्नु पहिला चाहिँ उत्पत्तिमा हामीले हेऱ्यौँ भने जब आदम र हवालाई परमेश्वरले बनाउनुहुन्छ, उनीहरू सुन्दर थिए, उनीहरूको शरीर एकदम ठिक थियो, उनीहरूको सोच सब कुरा ठिक थियो, होइन? मानिसले पाप गर्नु भन्दा पहिला परमेश्वरसँग घनिष्ठ सम्बन्ध थियो। त्यस बखत मानिस स्वभावैले आत्मिकी थियो, उनीहरूको स्वभाव प्रकृति एकदमै आत्मिकी एक किसिमको थियो। उहाँद्वारा नयाँ जन्म पाए पछि फेरि सुरुको अवस्थाकै स्थितिमा हाम्रो शरीर परमेश्वरको मन्दिरको रूपमा, परमेश्वरको शक्तिमा ख्रिस्टको जीवन प्रतिबिम्बित गरेर परमेश्वरलाई महिमा दिएर उहाँको लागि गवाही भएर जिउने जीवन हामीले पाउँदछौँ नयाँ जन्मपछि, है? त्यस कारण यो ख्रिस्टलाई प्रदर्शन गर्ने जीवन चाहिँ नयाँ गरी जन्मिएको जीवन हो। तर शारीरिक विषयमा, शरीरको विषयमा कुरा गर्दा, शरीरले जहिले पनि, शरीरको अर्को नेगेटिभ पक्ष भनेको चाहिँ शरीरले चाहिँ जहिले पनि रोटी रोटीको भरमा क्षणिक कुराहरूकोतिर आकर्षित, होइन? रोटीले मात्र जीवन बाँच्दैन, येशू प्रभुले भन्नुभयो। तर मानिसहरू शरीरको कुरा गर्दाखेरि चाहिँ कचोटि के हुन्छ भनेदेखि रोटीतिर बढी आकर्षित हुन्छ। त्यही कारण संसारको मान्छेहरू प्रायः के छन्, यही क्षणिक रोटी भन्दाखेरि चाहिँ लुगा हुनसक्छ, धन हुनसक्छ, भोगविलास हुनसक्छ, अन्य संसारिक कुरा, त्यसको त्यसैको निम्ति कमाएर हुन थाल्छ मान्छेहरू, होइन? त्यसैले त्यो शरीरको एउटा पक्ष त्यो, अनि त्यसको मनतिर लाग्ने समस्या हुनसक्छ। त्यस कारणले हामी पावलले कलसी 3 अध्यायमा भनेको देख्छ नि, माथिको कुरा, जो जहाँ परमेश्वर हुनुहुन्छ माथिको कुरामा मन लगाऊ भनेर, होइन? यस्तो हुनु, अनि वास्तवमा यो शरीरको कुरामा मन लाग्ने कुरा चाहिँ पापको स्वभावको कारणले यस्तो भएको हो। मानिसको अवस्था चाहिँ पाप स्वभावको अवस्था हो। त्यसैले जब हामी संसारमा जन्मिन्छौँ, त्यो एउटा स्वभाव लिएर जन्मिन्छौँ। शरीर चाहिँ गलत होइन, तर हामीमा भएको स्वभाव चाहिँ आदमको स्वभावमा हामी जन्मिन्छौँ। अनि त्यो मानव स्वभावको गहिरो कुरा नयाँ गरी जन्मिएको जीवनमा उसको पुरा जीवन पवित्र आत्माको अधीनमा हुनुपर्छ। तर त्योभन्दा अगाडि नयाँ गरी नजन्मिँदाखेरि जसै हामी यो संसारमा हुन्छौँ, हाम्रो जीवन चाहिँ परमेश्वरको पवित्र आत्माको अधीनमा होइन, तर शारीरिक कुराको इच्छामा हुन्छ। तर पापको प्रभावले शारीरिक र रोटीकै भरमा या चाहनामा जिउन आकर्षित देखिने जीवन, त्यस्तो खालको अवस्थामा हामी जन्मिन्छौँ, होइन? यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यही कारणले नै हामी कतिचोटि क्रिस्चियनले यो चाहिँ गर्नु हुँदैन, हामी प्रभुमा पो गर्नुपर्छ, प्रभुको इच्छा पो खोज्नुपर्छ, यान गर्नुहुन्न। सबै कुरा, जागिर खोज्नेदेखि, पैसा कमाउनेदेखि, अब केटाले पति खोज्ने, केटीले पत्नी खोज्ने, यी सबै कुरामा परमेश्वरको तरिका र संसारिक तरिका छ। जब मान्छेले कुरा बुझ्दैन नि, संसारिक तरिकातिर जाने भनेको चाहिँ शरीर त्यो रोटीतिर जाने जस्तो हो, जुन चाहिँ परमेश्वरको इच्छा होइन। त्यही कारण तपाईँ र म नयाँ गरी जन्मेको हो साँच्चै भने चाहिँ हामी त्यसमा बदलिन्छौँ, हामी सबै कुरामा परमेश्वरको बाटो मार्ग लिँदछौँ, होइन? त्यो सबभन्दा महत्त्वपूर्ण कुरा आज हामीले बुझ्नुपर्ने, हरेक कुरामा, यहाँसम्म कि हाम्रो साथी भाइ, दाजु भाइ, कुनै पनि व्यक्तिसँगको सम्बन्ध, लेनदेन, हर कुराहरूमा हामीमा एउटा शारीरिक स्वभावको हुन्छ, अर्को आत्मिकी स्वभावको हुन्छ। आत्मिकी स्वभावको भनेको के हुन्छ, लोभमा हुँदैन, मानिसहरूप्रति उद्धार खालको हुन्छ, होइन? जो त्यो फ्लेस, जो चाहिँ क्षणिक कुराहरू अनि सांसारिक कुराहरू, अनि त्यसैमा त्यसैको कमाएर हुने खालको। अनि तपाईँले वास्तवमा संसारको प्राय जस्तो मान्छेहरू त्यही देख्नुहुन्छ, त्यही सांसारिक देख्नुहुन्छ। अनि धेरै जस्तो पैसा कमाउने को हुन्छ, हिरो हिरोइनहरू, के भन्छ त्यसलाई, सेलिब्रिटीहरू, यहाँ अमेरिकामा पनि आज मात्रै पनि एकजना नाम चलेकै मान्छे मऱ्यो 60 वर्षमा भने देखेको थिएँ, म त 65 पुगिसकेँ, होइन? 60 वर्षमा मऱ्यो, ड्याङ ड्याङ कतिजना मरेको त्यस्तो समाचार आउँछ। तर उनीहरू यति नाम कमाएका, यति पैसा भएका मान्छेहरू हुन्छन्, किन त्यस्तो हुन्छ, होइन? अनि अर्को कुरा, विवाहको सम्बन्धमा कुरा गऱ्यो भने यस्ता मान्छेहरूको कतिवटा विवाह बद्दिरहन्छ नेपालमै, त्यो कुरा तपाईँले छर्लङ्ग देखिरहनु भएको छ। यो किन, किनभने उनीहरू संसारिक र क्षणिक कुरामा छन्, उनीहरूलाई आत्मिकी अर्थ थाहै छैन। त्यसै तपाईँ र म जो परमेश्वरमा विश्वास गरेका छौँ, हामीले यसलाई कसरी सोच्ने, बाइबलले प्रष्ट शिक्षा दिएको छ। त्यही कारणले व्यावहारिक रूपमा हामीले बुझ्नुपर्छ, संसारकै कुराको दास बनेकाहरू चाहिँ अनन्तको कुराको चाहिँ विरोध गर्छन्, उनीहरूकोमा अनन्तको कुरा केही निश्चयता हुँदैन। मानिसहरू यो अवस्थामा जन्मन्छन्, त्यसैले यसको पाप, यस्तो पाप स्वभावको जीवनमा नयाँ जन्मको आवश्यकता अपरिहार्य छ। त्यो नयाँ जन्मको कुरा राम्रोसँग बुझेर जो परमेश्वरबाट साँच्ची नै नयाँ जन्म पाउँछ उसको भित्रदेखि बाहिरसम्म परिवर्तन हुन्छ। मानिस ख्रिस्टमा नहुँदा उसको अवस्था कस्तो हुन्छ भन्ने कुरा पावलले प्रष्ट पारेर लेखेका छन्। येशूमा आउनु अघिको मानिसको अवस्था कस्तो हुन्छ? अनि तपाईँलाई म एउटा पद पढ्न चाहन्छु, यो चाहिँ एफिसी 4:18 प्रभुलाई विश्वास नगरेको अथवा कतिचोटि विश्वास गरेकै मान्छेहरू पनि पूर्ण रूपमा समर्पित नहुँदाखेरि यो अवस्थामा हुन्छ। तिनीहरू के हो? तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। तिनीहरूको समस्या अन्धकारले के अरे समझ समस्या होइन समझ समझ भने थाहा छ तपाईँलाई, तिनीहरूको दिमाग, तिनीहरूको मन, मन भन्नु, समझ भन्नु, विचार भन्नु एउटा एउटै कुरा हो। हामी जो हौ त्यो हाम्रो विचार हुन्छ। जब मान्छेले विचार गर्न छोड्छ नि त्यो भेजिटेबल जस्तो हुन्छ। त्यसकारणले त्यो परमेश्वरमा नभएको मान्छेको समझ चाहिँ अन्धकारले भरिएको हुन्छ, उनीहरूको हृदय चाहिँ कठोर हुन्छ, अज्ञान हुन्छ, अनि परमेश्वरको देखि चाहिँ बिराना भएका हुन्छन्। भनाएको मतलब परमेश्वरको ज्ञान उनीहरूमा हुँदैन भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि नयाँ जन्म पाएका मानिस, नयाँ जन्म नपाएका मानिस, तपाईँले यहाँ 2-3 पोइन्ट म देखाउन चाहन्छु। नयाँ जन्म नपाएका मानिस अङ्ग्रेजीमा अनरिजेनेरेटेड भन्छ। रिजेनेरेटेड भनेको चाहिँ फेरि नयाँ बनेको होइन, पुनर्जीवित भएको। वास्तवमा एउटा विश्वासी के हुन्छ? जन्मिँदाखेरि आत्मामा मृत हुन्छ, तर जब येशूमा विश्वास गर्छ त्यसपछि चाहिँ ऊ येशूमा नयाँ हुन्छ, नयाँ गरी जन्मेको हुन्छ। उसको के हुन्छ? हृदयको कठोरता हुन्छ त्यो मान्छेको। त्यो अघिको पद अनुसार तपाईँले हेर्नुभयो भने उसको हृदय कठोरता हुन्छ, समझ अन्धकारले भरिएको हुन्छ। कठोर हृदय र अन्धकारको समझ भएको हुनाले उनीहरू के हुन्छ? परमेश्वरप्रति शत्रुता हुन्छ, र परमेश्वरको चाहिँ कन्सेप्ट गलत भनेको चाहिँ मिसकन्सेप्सन भन्छ। त्यो भनेको चाहिँ परमेश्वरको बारेमा जो उनीहरूले सोचेका छन् कि परमेश्वर यस्तो हुनुहुन्छ, एकदम गलत छ, बुझेका हुँदैन। किनभने यो अर्को धर्म मान्ने मान्छेहरूले जसले मूर्तिलाई चाहिँ परमेश्वर भनेर मान्छ, उनीहरूको त परमेश्वरको बारेमा टोटली गलत धारणा छ नि। परमेश्वर सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान होइन, कहिल्यै नबद्लिने, न्यायी, प्रेमी, पवित्र जो हुनुहुन्छ, परमेश्वरको गुण छ। अनि परमेश्वर एकदम सिद्ध हुनुहुन्छ, पर्फेक्ट होइन। त्यो त्यो ढुङ्गा पूजा गर्ने मान्छेलाई त केही थाहा हुँदैन नि, किनभने उसले त ढुङ्गालाई परमेश्वर बनाएर आउँछ, एउटा जनावरलाई परमेश्वर बनाएर आउँछ। कसैको धर्मको विरोध गरे होइन हामीले, तर हामीले देखेको कुरा हो कति ठुलो त्यो भूलमा परिराखेको हुन्छ ती मान्छेहरू। त्यस कारणले यहाँनिर प्रष्ट के हामीले बुझ्नुपर्छ भनेदेखि, मानिस नयाँ गरी नजन्मिँदाखेरि चाहिँ उसको विचार, अनि कचोटि विश्वास गरेर पनि कुरा राम्रोसँग नबुझ्दाखेरि यो अवस्था आउन सक्छ। त्यस कारणले नै हामीले परमेश्वरको वचनद्वारा प्रष्ट बुझ्नु जरुरी छ। पवित्र आत्माले हामीलाई बुझाउनुहुन्छ होइन। त्यस कारणले हाम्रो चरित्र पनि बदलिनलाई, हामी येशू जस्तो हुनलाई, त्यो सबै कुरा चाहिँ के हुन्छ? जब हामी परमेश्वरको बारेमा सही सोच्न थाल्छौँ, जब पवित्र आत्माले हामीलाई नयाँ बनाउनुहुन्छ, येशूको चरित्र हामीमा बन्न थाल्छ। प्रत्येक व्यक्तिको व्यक्ति जो सत्यको खोजीमा छ, त्यो पापबाट छुटकारा चाहन्छ, स्वर्ग जान चाहन्छ, येशू आज पनि उनीहरूलाई त्यही कुरा भन्दै हुनुहुन्छ। परमेश्वरलाई सही प्रकारले जान्न चाहन्छ, परमेश्वरलाई चिन्न चाहन्छ। वास्तवमा हामीले युहन्नाको सुसमाचार 17 अध्यायमा घरिघरि हेरिरहेका छौँ। त्यसको 3 पदमा के लेखेको छ? अनन्त जीवन चाहिँ परमेश्वर र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु भनेको चाहिँ उहाँको बारेमा सही धारणा हुनु, सही विचार हुनु, उहाँलाई नजिकबाट जान्नु, उहाँसँग सम्बन्ध गाँस्नु, बुझ्नुहुन्छ। जब मान्छे अन्धकार, कठोर र यो शत्रुताको कुरा छ, गलत परमेश्वरको बारेमा सोचिरहेछ भने त परमेश्वरलाई चिन्ने भएन नि, त्यसमा अनन्त जीवन हुँदैन। त्यसैले नयाँ जन्म नपाइकन हामीले परमेश्वरलाई चिन्न पनि सक्दैनौँ, त्यही कुराहरू हामी यहाँ देख्दछौँ। अनि तपाईँलाई मैले युहन्ना को सुसमाचार 3:6 येशु प्रभुले भन्नुभएको यी कुराहरू शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। त्यसकारण तपाईँ र म पवित्र आत्माबाट जन्मेपछि बल्ल हामीमा आत्मिकी जीवन सुरु भएको हुन्छ। उहाँले प्रष्ट भन्नुभएको छ, शरीरबाट जन्मिएको शरीर हो र आत्माबाट जन्मिएको आत्मा हो। त्यसकारणले जो मान्छे आत्माबाट जन्मिन्छ नि, एउटा कुरा तपाईँले बुझ्नु पर्यो, त्यो व्यक्तिमा चाहिँ पाप स्वभाव, जो गलत सोच सबै रूपान्तरण हुनुपर्छ। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भन्ने शब्द घरिघरि विचारमा आउँछ, किनभनेदेखि तर कहिलेकाहीँ हामीले धेरै क्रिस्चियनहरू यस्तो देख्दैनौँ, पहिलाकै जस्तो ठुस्किया छ, पहिलाकै जस्तो रन्किया छ, पहिलाकै जस्तो क्रिए के भन्छ त्यसलाई, यो शब्द होइन, एक्सन रियाक्सन रियाक्टिभ, एकदमै प्रतिक्रिया जनाउने होइन, एकदम रियाक्सन गर्ने, कसैले केही भने नभने उसले बुझ्यो अर्कै बुझेर अर्कै खालको, धेरैचोटि यस्तो मान्छेहरू भेटिन्छ। तर तपाईँ र म जो ख्रिस्टमा हुन्छौँ नि, हामी त स्वतन्त्र हुन्छ, हाम्रो स्वच्छ सोच हुनुपर्छ, हाम्रो सबैप्रति, होला कसैले गल्ती नै गरेर हामीलाई केही गर्छ भने हामी के गर्छौँ, उसलाई माया गर्छौँ, उसलाई सम्झाउँछौँ, उसलाई बुझाउँछौँ, उसप्रति हाम्रो धारणा एकदम ठिक हुन्छ, उसले हामीलाई चिन्दछ, भरोसा गर्न सक्दछ, बुझ्नुहुन्छ। पवित्र आत्माबाट जन्मिएको आत्मा चाहिँ आत्मा हो, त्यो कुरो चाहिँ तपाईँले यहाँनिर प्रष्ट बुझ्नुहुन्छ। अनि फ्लेसको अर्थको बारेमा अघि पनि मैले भनिसकेको छु, शरीर, अनि त्यो चाहिँ जस्तो आमा बुवाबाट हामी जो शरीरमा जन्मिन्छौँ त्यो एउटा फ्लेस हो भनेदेखि, शरीर हो भनेदेखि, अर्को चाहिँ पाप स्वभाव, जो आदमले पाप गरेपछि शैतानकै स्वभाव जस्तै स्वभाव आदमको भयो, जस्तो कैन र अवा हवा के भन्छ हाबेल, हाबेललाई कैनले मार्छ नि, त्यो एउटा शरीर, त्यो घमण्डले होइन ईर्ष्याले, यो सबै मान्छे एकअर्कामा घमण्ड ईर्ष्या लोभ यो जम्मै खालको सम्बन्ध नमिल्ने कराउने यो सबै हुन्छ नि, वास्तवमा यो पाप कर्म हो। अनि किन क्रिस्चियनहरूले गरिरहेको छ मलाई थाहा छैन, मलाई थाहा छ किन, किनभने बाइबलै बुझेन, सायद त्यो नयाँ जन्म अनुभव नगरेको, तर गरेर पनि बच्चा नै हुन्छ नि, कहिलेकाहीँ 1 वर्षको 2 वर्षको बच्चाले कुरै बुझ्दैन, घरिघरि एउटै कुरालाई जिद्दी गर्छ, कहिलेकाहीँ केट क्रिस्चियनहरू केटकेटी नै छन् क्या, त्यो कुरो चाहिँ लाग्दछ। त्यसैले शरीर आफैमा खराब होइन, तर जुन शरीर भन्दाखेरि अर्को पाप स्वभाव त्यो चाहिँ खराब हो, त्यो चाहिँ पाप स्वभाव चाहिँ पापको प्रभावमा हुन्छ होइन, त्यो पाप स्वभावबाट मान्छे बदलिन जरुरी छ। त्यस कारणले सबै पाप स्वभावले चाहिँ सबै संसारिक खराब र दुष्टतालाई प्रतिनिधित्व गर्छ, जब मान्छेको पाप स्वभाव होइन। अनि गलाती 5:19 चाहिँ शारीरिक के भन्छ पाप स्वभावको फल होइन, जसरी पवित्र आत्माको फल चाहिँ 5:22-23 छ भने, त्यो पाप स्वभावको शरीरको फल होइन, त्यो चाहिँ 19 तपाईँले देख्नुहुन्छ, त्यो सबै शैतानको स्वभाव हो खासमा। अनि कसरी हामी क्रिस्चियनहरूमा किन यस्तो स्वभाव देखिन्छ, हामी एकअर्कासँग नबोल्ने, एकअर्कासँग अर्कै खालको रियाक्सन देखाउने, जति पनि मान्छे रियाक्सन देखाउँछ नि मलाई 2 वर्षको मान्छे जस्तो लाग्छ, 2 वर्षको, किनभने हामी ठुलो मान्छे त चित्त नबुझे त अगाडि गएर कुरा गर्न सक्छौँ होइन, मिस्टेक पनि हुन्छ, कहिलेकाहीँ नबुझिया हुन्छ, मिसअन्डरस्ट्यान्डिङ भन्ने शब्द त्यहीँनिर आउँछ, चाहेर होइन त त्यसै, त्यस्तो व्यक्ति आत्मामा मरेको हुन्छ, त्यस्तो खालको स्वभावमा चलेको चाहिँ त्यो पाप स्वभावमा चले होइन, त्यो त्यसमा चाहिँ शैतानको आत्मा, अर्को शब्दमा त्यस्तो खालको मान्छेलाई त्यतिखेर चाहिँ जसले गल्ती गर्छ नि, झुटा बोल्छ, अर्काको विरोध गर्छ, नराम्रो बदनाम गर्ने काम गर्छ, जो क्रिस्चियनले गर्न नहुने पाप कर्म गर्छ, त्यो शैतानको प्रभावमा परेर गर्छ। त्यसकारण यो महत्त्वपूर्ण कुरा छ, कुनै पनि मान्छेमा संसारमा दुईटा खालको आत्मा हुन्छ, एउटा परमेश्वरको एउटा शैतानको, अनि कुनै पनि व्यक्ति रित्तो हुँदैन। म येशूमा विश्वास गर्नु अगाडि, अहिलेभन्दा 41-42 वर्ष अगाडि म क्रिस्चियन थिइनँ, नास्तिक थिएँ, अनि मलाई थाहा छ त्यतिखेर मलाई सञ्चालन गर्ने, यद्यपि मेरो विचारमा म नै बाठो थिएँ, म नै सिपालु थिएँ, तर मलाई चलाउने शैतानको आत्मा थियो, अहिले मलाई थाहा छ। हामी जबसम्म परमेश्वरको आत्मामा आउँदैनौँ अर्को अन्धकारको आत्मा हुन्छ, त्यसकारणले नयाँ जन्मद्वारा हामी परमेश्वरको आत्मामा आउन अति जरुरी छ होइन। नयाँ जन्म नपाएका चाहे उनीहरू जेसुकै मानुन्, धर्म मानुन् नमानुन्, नास्तिक हुन्, उनीहरू कि चाहिँ पवित्र आत्मामा कि चाहिँ दुष्ट आत्मा अन्धकारको आत्माको अधीनमा हुन्छन्। अनि वास्तवमा परमेश्वरको आत्मा नहुनेहरू परमेश्वरको कुराको विरुद्ध हुन्छन्। यस्तो अवस्थामा छुटकारा दिन प्रभु येशु संसारमा जन्म लिनुभयो, पापको पापलाई चाहिँ कैदबाट, शैतानको दासत्वबाट, हरेक मान्छेलाई, मानिसहरू ख्रिस्टमा नहुँदाखेरि के हुन्छ, संसारिक आत्मा, यो शैतानको आत्माले उसलाई दासत्व बनाउँछ, पापले उसलाई कैद गर्छ, पापको कैदमा हुन्छ, त्यसको शक्तिले थिचिराखेको हुन्छ। अनि येशु प्रभु संसारमा आउनुभयो उनीहरूलाई ती सबै कुराबाट स्वतन्त्र दिनलाई, होइन, अनि त्यो ती कुराहरूबाट स्वतन्त्र हुने, शैतानबाट छुटकारा पाउने। हामीले येशु प्रभुले योहन्ना 8 अध्यायको 31-32 पदमा भन्नुभएको छ नि, जब तिमीहरूले सत्य जान्नेछौ तिमीहरू स्वतन्त्र, सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ। परमेश्वरको वचनद्वारा हामीलाई ती सबै कुराबाट स्वतन्त्र बनाउने पवित्र आत्मा हुन्छ, होइन, येशु प्रभुले त्यो सबै गर्नुहुन्छ। त्यस कारण त्यसको लागि एउटै बाटो, एउटै उपाय चाहिँ येशु प्रभु मात्र हुनुहुन्छ। जब हामी येशुको नाउँमा विश्वास गरेर उहाँलाई ग्रहण गर्दछौँ, उहाँलाई प्रभु स्वीकार्दछौँ, अनि पवित्र आत्माबाट त्यो व्यक्ति जसले येशुलाई प्रभु स्वीकार्छ, ऊ आत्मामा नयाँ गरी जन्मेको हुन्छ। तपाईँलाई यो पद एकदम थाहा छ, हामीले कण्ठ गर्नु जरुरी हुन्छ यो पद। वास्तवमा यो पद यति सरल छ र पनि यति गहिरो छ, यसलाई बुझ्नुपर्ने हुन्छ। योहन्ना 1:12, जतिले उहाँलाई ग्रहण गरे, यो ग्रहण गर्ने कुरा एकदमै बुझ्नुपर्छ, र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। यहाँनिर नयाँ जन्म, जबसम्म तपाईँ र म नयाँ जन्म हुँदैन नि, हामी नयाँ परिवारमा जान सक्दैनौँ। त्यो नयाँ परिवारमा जाने नयाँ जन्म चाहिँ विश्वास र ग्रहणले हुन्छ। अनि यहाँ ग्रहण गर्ने र विश्वास गर्ने, बाइबलमा अर्को ठाउँमा लेखेको छ, उहाँलाई प्रभु स्वीकार्ने, होइन, त्यस कारणले उहाँको प्रभुत्व मुनि आफैलाई राख्ने। अनि यहाँनिर नयाँ जन्म कसरी भयो, यहाँनिर 1:13 योहन्नाको सुसमाचारमा यहाँ लेखेको छ, तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, कुनै मान्छेले, मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्, होइन, परमेश्वरबाट जन्मिएका हुन्छन्। त्यसैले तपाईँलाई म प्रष्ट, कुनै पनि व्यक्ति परमेश्वरबाट जन्मिने के गर्नुपर्छ, संसारबाट पश्चाताप गर्नुपर्छ, त्यसलाई ठ्याक्कै सब कुरा छोड्नुपर्छ, येशुको शिक्षा र जीवन पछ्याउनेलाई उहाँतिर फर्काउनुपर्छ। पश्चाताप भनेको 180 डिग्री फर्किने कुरा हो, अनि त्यो कुरो एकदमै महत्त्वपूर्ण छ, एकदमै महत्त्वपूर्ण छ, त्यो हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैले येशुले घोषणा गर्नुभएको छ, मद्वारा बाहेक कोहीद्वारा पनि पिता कहाँ जान सक्दैन, जुन योहन्ना 14:6 तपाईँले देख्नुहुन्छ, योहन्ना 14:6 तपाईँले देख्नुहुन्छ, मद्वारा बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। यहाँनिर तपाईँले देख्नुहुन्छ, येशुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि येशुद्वारा उहाँलाई प्रभु मानेर, पवित्र आत्माद्वारा हामी नयाँ गरी जन्मेर, हामी परमेश्वरको आत्माद्वारा नयाँ जन्मेर, हामी परमेश्वरको छोराछोरी भएर हामी परमेश्वरसँग सम्बन्धमा आउँदछौँ, स्वर्ग जान तयार हुँदछौँ, यी सबै कुरा। अनि येशु मात्रै त्यो सबै कुरा गर्ने मध्यस्थ हुनुहुन्छ। यहाँ पत्रुसले प्रेरित 4:12 के भन्छन्, अरू कुनैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। अर्को यहाँनिर पावलले तिमोथीलाई लेख्दै गर्दा 1 तिमोथी 2:5-6 के छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ। मध्यस्थ भनेको चाहिँ मानिसलाई परमेश्वरको सम्बन्धमा ल्याउने, होइन, उद्धारकर्ता, त्यो चाहिँ मानिस येशु ख्रिस्ट, किन येशु चाहिँ मानिसको रूपमा जन्मिनु भयो, उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैले सुम्पनु भयो, जुन कुराको गवाही ठिक समयमा दियो। हामीलाई परमेश्वरको सम्बन्धमा उहाँले किन ल्याउन सक्नुहुन्छ भने, हाम्रो छुटकाराको लागि उहाँले मूल्य तिरिसक्नु भएको छ। अनि यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, होइन, मानिस येशु ख्रिस्टद्वारा छुटकारा पाउन अघिको अवस्था कस्तो छ, पावलले एफिसी 4:18 हामीले हेरिसक्यौँ, अनि जुन कुराको बारेमा हामी अघि कुरा गर्दै थियौँ एफिसी 4:18, तपाईँलाई फेरि पनि यो दोहोऱ्याउन चाहन्छु। यो चाहिँ, अनि कतिचोटि मान्छेको हृदय परमेश्वरलाई विश्वास गरे भनेर पनि, बप्तिस्मा लिए भनेर पनि, मण्डली गइराखेकोमा पनि यो अवस्था हुनसक्छ, तिनीहरूको हृदयको कठोरताले ल्याएको तिनीहरूको अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ, त्यसकारण मैले अघि तपाईँलाई यो देखाइसकेँ, हृदयको कठोरता, यो चारवटा पोइन्ट उनीहरूको जीवनमा छ होइन। त्यसले गर्दा उनीहरूको परमेश्वर सबभन्दा ठुलो समस्या, जड समस्या के हो, मानिसहरूले जुन परमेश्वरको बारेमा सोच्छन् त्यो गलत हुन्, कतिचोटि ख्रिस्टमा विश्वास गरिसकेका मान्छेहरूको त्यस्तो सोचाइ छ। त्यही कारणले त हामी मान्छेलाई क्षमा दिने कुरामा पक्का क्षमा दिन सकेका छैनौँ, मान्छेसँग मिल्ने कुरामा मिल्न सकेका छैनौँ, मानिसहरूलाई माया गर्ने कुरामा माया गर्न सकेका छैनौँ, मान्छेलाई मद्दत गर्नुपर्ने कुरामा मद्दत गर्न सकेका छैनौँ, हामी एकअर्कामा एक हुनुपर्ने कुरामा एक हुन सकेका छैनौँ, हामी विनम्र हुनुपर्नेमा विनम्र हुन सकेका छैनौँ। हाम्रो जीवनको मुख्य उद्देश्य परमेश्वरको महिमा हुनुपर्ने, हाम्रै महिमा खोजिराखेका हुन्छौँ। यो सबै कारण किनभने हामीले परमेश्वरलाई सही प्रकारले चिन्न जरुरी छ। त्यस कारण हामी जहिले पनि परमेश्वरको अगाडि गएर परमेश्वरसँग प्रार्थना गर्नु जरुरी छ होइन। त्यसैले यसु यहाँनिर प्रष्ट पारेका छन् पावलले त्यसको बारेमा, मानिस ख्रिस्टको सम्बन्धमा आउनु अघिको अवस्था चाहिँ यस्तो खालको हामी देख्छौँ। उनीहरूको समझ अथवा उनीहरूको विचार अन्धकारले ढाकिएको हुन्छ, उनीहरूको हृदय कठोर छ। यो नै उसको सबभन्दा मानिसको जड समस्या, त्यही हो हृदय कठोर होइन। अनि ख्रिस्टमा विश्वास गरेका मान्छे पनि कठोर हृदयको देखेको छु। बाइबलले के भन्छ, जब मान्छेको सम्बन्ध बिग्रिन्छ, तिम्रो भरमा छ भने शान्तिमा जाऊ सकेसम्म, तर मान्छे शान्तिमा जानै चाहँदैन, त्यो कठोर होइन। त्यस कारणले त्यस्तो मान्छेलाई प्रार्थना गर्नुपर्छ, किनभने परमेश्वरको आत्मा जब आउनुहुन्छ नि हामीमा, कठोर होइन कि नम्र हृदय आउँछ, किनभने ख्रिस्ट चाहिँ नम्र हुनुहुन्थ्यो। सबैभन्दा महत्त्व दिनुपर्ने कुरा चाहिँ परमेश्वरको बारेमा हाम्रो सोच सही हुनुपर्छ, परमेश्वरले हामीलाई के गरोस् भन्ने चाहनुहुन्छ। वास्तवमा यो भिजन भनेर भन्छ नि, तिम्रो मण्डलीको भिजन के हो, तिमीहरूको भिजन के हो, यो भिजन भनेको चाहिँ परमेश्वरको बारेमा दृष्टिकोण हो। परमेश्वर को हुनुहुन्छ, के हुनुहुन्छ, कसरी गर्न चाहनुहुन्छ, के गर्दै हुनुहुन्छ, त्यो कुराहरू प्रष्ट बुझेर त्यसैलाई पछ्याउने कुरा हाम्रो भिजन, हामी येशु जस्तो हुने कुरा चाहिँ भिजन हो। तपाईँलाई येशु कस्तो हुनुहुन्छ भन्ने कुरा नै थाहा भएन भने तपाईँको भिजन प्रष्ट भएन। त्यही कारणले जे गरे पनि हामीले परमेश्वरको महिमाको निम्ति गर्नुपर्छ, परमेश्वरको बारेमा हाम्रो सोचाइ सही हुनुपर्छ। मानिसले परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भनेर बुझ्न एकदम कठिन परिराखेको हुन्छ, अनि येशूमा विश्वास नगर्ने संसारिक अथवा संसारिक नै भनौँ, जस्तो सुकै कुरा विश्वास गरौँ, जे मत मानौँ, उनीहरूको टोटल्ली फरक विचार हुन्छ। अनि कतिचोटि मान्छेहरूले बाइबलमा विश्वास गर्ने येशू प्रभु भन्दा उनीहरू आफूलाई बाठो सम्झन्छन् होइन, तर परमेश्वरको कुरा त कता हो कता हो होइन। तपाईँ र बाइबलमा हामीले देख्दछौँ, पुरानो नियममा नयाँ नियममा हामी ख्रिस्चियन हौँ भन्नेमा पनि यो समस्या हुनसक्छ, यस्तो परमेश्वरको बारेमा सही सोच नहुने होइन। त्यसैले उसले आफ्नो हृदयको कल्पना अनुसारको परमेश्वर बनाउँछ अरे। एकचोटि म तपाईँलाई घरिघरि भन्ने गर्छु नि, यो के भन्छ, बेलायतमा जन स्टट भन्ने चाहिँ रानीको चर्चको पास्टर पहिला होइन, अहिले चाहिँ बित्नुभयो, उहाँ बिहे पनि गर्नु भएन, उहाँको प्रचार मैले बेलायतमा सुनेको छु एकचोटि। उहाँले येशु ख्रिस्टको बारेमा प्रचार गर्दाखेरि कतिजना मान्छेहरूको येशु ख्रिस्ट चाहिँ ह्यान्डकर्चिप, त्यो सिँगान पुस्ने रुमाल जस्तो हुन्छ अरे क्या, जुन बेलामा आवश्यकता पऱ्यो निकाल्ने, अहिलेपछि देखिँदै देखिँदैन। अनि हामी धेरै जस्तो कसैले पनि म चाहिँ ख्रिस्चियन, मैले यी कुराहरू गर्छु, यसरी जिउँछु, योभन्दा बाहिर कहिले पनि गर्न सक्दिनँ, यो गर्छु भनेर अठोट गरेको हुँदैन। तपाईँ र म मानिसहरूको अगाडि लजाउँछौँ भने परमेश्वर पनि हामी त्यहाँ जाँदाखेरि लजाउनुहुन्छ भन्ने कुरा छ त्यहाँनिर होइन। यसैले तपाईँ र मैले परमेश्वरलाई साँच्चै चिन्यौँ भने, किन उहाँको शक्ति त पगाल्ने शक्ति छ नि, कसै उहाँको उपस्थितिमा पापी मान्छे त जिउनु पनि सक्दैन। तपाईँ र मलाई अहोभाग्य छ कि हामी उहाँका छोरा छोरी भएका छौँ, येशू प्रभुको चेला भएका छौँ। त्यसैले हामीले कसैको अगाडि पनि, म क्रिस्चियन हो, प्रभुको आज्ञा यस्तो हुन्छ र म यस्तो गर्छु, योभन्दा यताउता दाहिने बायाँ जान्न भन्न सक्नुपर्छ प्रियहरू। त्यो भन्न चाहिँ परमेश्वरको बारेमा हामीलाई सही अनुभव हुनुपर्छ। त्यसैले परमेश्वर जुन सत्य परमेश्वरको बारेमा चाहिँ मानिसहरूले कतिचोटि सोचेको कुराहरू चाहिँ सही नहुनसक्छ, परमेश्वरको बारेमा गलत विचार मानिसहरूको हुनसक्छ क्रिस्चियन हुँदा पनि। त्यस कारण त्यो विषयलाई लिएर चाहिँ हामीले अलिकति हामी आफैलाई जाँच्न जरुरी छ। हामीले अघि कुरा गरेको मानिसको पाप स्वभाव, होइन, पाप स्वभावको बारेमा, फ्लेसको बारेमा कुरा गरेको थियौँ। आदम जब पाप गर्छ त्यहाँदेखि पाप स्वभाव सुरु हुन्छ, हामी जन्मिँदै लिएर आउँछौँ। तर नयाँ जन्मले मात्र हामीलाई त्यो स्वभावबाट येसुको स्वभावमा पवित्र आत्माले बदल्नुहुन्छ। आफैले परमेश्वर बारे उसले बुझ्न सक्दैन। त्यसैले नयाँ जन्मको लागि पहिलो कदम चाहिँ हामीलाई परमेश्वरको बारेमा न्यू भिजन, वी निड न्यू भिजन अफ गड, परमेश्वरको बारेमा ठिक विचार हामीलाई चाहिन्छ, परमेश्वरको बारे सही कन्सेप्ट, सही सोच हामीमा चाहिन्छ। र नयाँ गरी जन्मनु चाहिँ पहिलो कदम हो। जब हामी परमेश्वरको बारेमा सही सोचेर परमेश्वरको अगाडि जान्छौँ, किनभने परमेश्वरले त हामीलाई पर्खिराख्नु भएको छ, हाम्रो लागि ढोका खोल्नुहुन्छ। पावल अर्को विश्वास यहाँनिर विश्वास नगरेका मानिसहरू, जो मान्छे परमेश्वरमा नयाँ जन्म पाएका छैनन्, उनीहरूको बारेमा अर्को कुरा यहाँ पावलले भनेका छन्। त्यो चाहिँ रोमी 8:7 पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुनु हो। यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ। भनेको मतलब पापमय स्वभाव, होइन, संसारिक तरिकाबाट चल्ने मान्छेहरू, संसारिक इच्छालाई बढी जोड दिने मान्छेहरू चाहिँ परमेश्वरको आत्माबाट चलेको हुँदैन भन्न खोजिएको कुरा हो यो, होइन। त्यसकारणले पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो। यहाँ मानिसहरूले परमेश्वरको भय मान्ने नभई परमेश्वरको व्यवस्था गर्ने। अनि कतिचोटि मान्छेहरूले परमेश्वरको बारेमा ख्याल ख्याल गरिरहेको हुन्छन्, होइन, धेरै कुराहरू बुझेर पनि बुझ बजाइरहेका हुन्छन्, किन उनीहरू संसारिक नै छन्। वास्तविक अर्थमा त तिनीहरू ख्रिस्टमा विश्वास गरेर भएका, ख्रिस्टका चेला नै नभएका व्यक्ति हुन्छन् त्यस्ता मान्छेहरू, होइन। कतिचोटि भए पनि, अघि मैले भने नि 2 वर्षको बच्चा जस्तो, अनि पापसँग त्यस्तो खालको मान्छे खेलिराखेका हुन्छन्, ख्याल ख्याल गरिराखेका हुन्छन्। वास्तवमा परमेश्वरलाई उनीहरूले घृणा गर्छन्, किनभने परमेश्वरलाई आदर गर्ने भय मान्ने मान्छेले त परमेश्वरको व्यवस्थालाई, परमेश्वरको इच्छालाई बुझिराखेको हुन्छ। शारीरिक अभिलाषा, आँखाको अभिलाषामा चुर्लुम्मा डुब्न थाल्छ, अनि संसारकै मोज मजाको निम्ति ऊ लागिराखेको हुन्छ। जीवनबाट उसको जीवनमा चाहिँ केवल संसारिक कुराकै खोजमा ऊ लाग्छ, अनि परमेश्वरलाई, परमेश्वरसँग भएर पाउने आनन्द उसको जीवनमा अनुभव अभाव हुन्छ। अब क्रिस्चियन भएका र नभएकामा के भिन्नता हुन्छ भन्ने कुरा चाहिँ हामीले हेऱ्यौँ भनेदेखि, ख्रिस्टलाई स्वीकार नगरेकाहरू अन्धकारमा रहन्छन्। ख्रिस्टलाई स्वीकार नगरेर बप्तिस्मा लिउँ, जेसुकै गर्नु, पक्का ख्रिस्टलाई प्रभुको रूपमा लिएका छैनन् भनेदेखि चाहिँ उनीहरूले यो अनुभव गर्न सक्दैनन्। उनीहरू मुखले सबै कुरा ठिक भन्लान्, तर संसारबाट 180 डिग्री पश्चाताप भन्छ, फर्किने, आफ्नो मार्ग, आफ्नो चलन, चालचलन, स्वभाव, इच्छा, योजना छोडेर येसुको योजनामा फर्किने, येसुलाई पछ्याउने, त्यो चाहिँ पश्चाताप हो, अनि परमेश्वरको इच्छा गर्ने, त्यसरी उहाँको महिमा गर्छौँ, होइन। कतिचोटि हामी देख्छौँ नि, सुँगुरलाई जसरी पनि तपाईँले सफा बनाउनुहोस्, एकैछिनमा फर्केर सबभन्दा फोहोरमा गएर डुबिरह हुन्छ। कतिजना क्रिस्चियनहरू त्यस्तै सुँगुरसँग दाज्न मिल्ने हुन्छन्, किनभने उनीहरूले त्यही गलत कुरा गरिरह हुन्छन्। तर त्यो सबै कुराको निम्ति एउटा उपाय के हो त भन्दा, नयाँ जन्म, मानिसहरूले नयाँ गरी जन्मिन जरुरी छ। त्यसैले केवल बाहिरी कुरामा मात्र परिवर्तन भएर हुँदैन, त्यो व्यक्तिमा साँचो पश्चाताप र नयाँ गरी उसको हृदय नयाँ भएको हुनुपर्छ। जसरी हामीले 2 कोरिन्थी 5:17 भन्छौँ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बितेको छ, हेर नयाँ आएको छ। त्यसकारणले कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, सबै कुरा परिवर्तन भएको हुन्छ, अनि त्यो चाहिँ नयाँ जन्मबाट आएको कुरा हो। अनि जब नयाँ गरी ख्रिस्टमा जन्मिएको हुन्छ, पहिलाकै जस्तो नयाँ, जब परमेश्वरले सृष्टि गर्नुभएको त्यस्तै नयाँ चाहिँ स्वभाव उसमा आउँदछ। तपाईँलाई रोमी 5:8 पापमय स्वभाव अनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ त्यसैमा लगाउँछन्, तर पवित्र आत्मा अनुसार जिउनेहरूले उनीहरूको मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ त्यसैमा लगाउनुहुन्छ। यसमा प्रष्ट हामी बुझ्न सक्छौँ कि परमेश्वरलाई पछ्याउनेहरू, पवित्र आत्माबाट के भन्छ चलेकाहरू चाहिँ परमेश्वरकै कुरा पुरा गर्ने। अनि वास्तवमा त समय कारणले म धेरै टाइम लिन सक्दिनँ, तर म तपाईँलाई एउटा कुरा सम्झाउँछु। तपाईँले एक हप्तामा कति घन्टा हुन्छ थाहा छ तपाईँलाई? एक हप्ता टोटल तपाईँले विचार गर्नुहोस्, एक हप्तामा 168 घन्टा, हरेक घन्टा तपाईँ विचार गर्नुहोस्, तपाईँको मन, तपाईँको सोच, तपाईँको योजना, तपाईँको भावना, तपाईँको काम के को निम्ति हुन्छ? पवित्र आत्माको निम्ति, परमेश्वरको स्वभावको निम्ति, परमेश्वरको इच्छाको निम्ति, अथवा स्वार्थको निम्ति, अथवा शैतानिक? त्यतिखेर के सोच आउँछ तपाईँले ठ्याक्कै थाहा पाउनुहुन्छ कि तपाईँ कहाँ हुनुहुन्छ। अनि कहिलेकाहीँ आफैलाई यसरी जाँच्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। आत्मामा नयाँ गरी जन्मिएको व्यक्ति आत्मिक परमेश्वरको आत्माको मन्दिरको रूपमा उच्च प्रकारले जिउन सक्ने, धार्मिकताका कुरामा, माथिका कुरामा मन लगाएका व्यक्तिहरू हुँदछन्। तपाईँलाई मैले रोम के अरे यशुप्रभुले मत्तीमा भनेको कुरा सम्झाउन चाहन्छु, 6:31। यसकारण हामी के खाउँला अथवा हामी के पिउँला अथवा हामी के लगाउँला भनी फिक्री नगर। अब धेरै जस्तो मान्छेको संसारिक सोच, अभिलाषा, अहिले जति पनि राजनीति बढिरहेछ नि यही कुरा हो नि, होइन? सबै आफ्नो घमण्ड, आफ्नो इच्छा पुरा गर्ने, संसारिक, होइन? संसारिक। अनि कहिलेकाहीँ चर्चमा, मण्डलीमा, पास्टरहरूको बिचमा यो देखिन्छ, संसारिक फिक्री। फिक्री मात्रै होइन कि विभिन्न किसिमको हत्कन्डा, साम दान दण्ड भेट के भन्छ नि, होइन? त्यो सब लगाएर खालि स्वार्थ। तर तपाईँ र म जो ख्रिस्टमा विश्वास गर्छौँ नि, यो सुसमाचार, हामी त फरक मान्छेहरू हौँ, हाम्रो नागरिकता स्वर्गमा छ, यो कुरो बुझ्नुपर्छ, हामीले एकदम विचार गर्नुपर्छ। त्यस कारणले यशुप्रभुले त्यति मात्रै भन्नु भएन, यशुप्रभुले अर्को कुरा के भन्नुभयो, अन्य जातिहरूले सब थोक खोज्छन्, संसारको फिक्री गर्ने, सबै कुरा चाहने त अन्य जाति हुन्, यशुमा विश्वास गर्ने होइन, तिनीहरूको स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई यी सबै थोक खाँचो छ भनी जान्नुहुन्छ। त्यस कारणले चिन्ता नगर। अनि यहाँनिर भन्नुहुन्छ 6:33, पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सबै थोक तिमीलाई थपिने छ। उहाँको राज्य भनेको चाहिँ परमेश्वरको इच्छा खोज्नु पर्यो, उहाँको महिमा खोज्नु पर्यो, जहाँ परमेश्वरको इच्छा हुन्छ त्यहाँ परमेश्वरको राज्य हुन्छ। अनि बाँकी हामीलाई चाहिने कुराहरू त परमेश्वरले दिनुहुन्छ, तपाईँले ढुक्कै परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ। त्यस कारणले त्यही कुरो यहाँनिर हामी पाउँदछौँ। धेरैजसो मानिसहरू, क्रिस्चियन पनि, संसारको कुरामा बढी फिक्री गर्ने हामी देख्दछौँ, होइन? तर हामी क्रिस्चियनहरू परमेश्वरमा भरोसा गर्न सिक्नुपर्छ। अनि तपाईँलाई म यहाँ अर्को पद पढ्न चाहन्छु कि मानिसहरू परमेश्वरको के अरे संसारिक लोभमा र संसारिक नै कुरामा चल्नेहरूको अवस्था भनेको चाहिँ पावलले एफिसीलाई लेखेको पत्र 2:2 यिनै संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार, यो शैतानको बारेमा भनिरहेछ यहाँ। संसारको रीति भनेको चाहिँ पाप स्वभावको कुरा हो, अनि अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथ्यौ भन्दाखेरि, कतिजना फिक्री गर्ने र संसारिक कुरा नै मा चाहिँ अगाडि बढ्ने मान्छेहरू चाहिँ अहिले पनि यसरी चलिरहेको हुन्छन्, होइन? अनि यो चाहिँ शैतानको स्वभाव हो, त्यो सै मैले अघि तपाईँलाई त्यो आत्माको बारेमा अलिकति भनिसकेको छु, होइन? त्यस कारणले अब चाहिँ हामी त्यस प्रकारले चल्नु पर्दैन। त्यस कारणले यहाँनिर के छ, शरीरबाट जन्मेको शरीर हो, तर पवित्र आत्माबाट जन्मेको आत्मा हो। तपाईँ र म पवित्र आत्माबाट जब नयाँ गरी जन्मिन्छौँ, हामी चाहिँ पवित्र आत्माको अगुवाईमा चल्छौँ, त्यो संसारिक आत्माको होइन। त्यस कारणले नयाँ गरी जन्मनु हरेक व्यक्तिको लागि आवश्यकता छ, त्यसलाई बुझ्न आवश्यकता छ। अनि नयाँ गरी नजन्मिँदाखेरि तपाईँलाई मैले अघि यो भनेको थिएँ, समझ अन्धकार हुन्छ, परमेश्वरले परमेश्वरबारे गलत धारणा, हृदयमा परमेश्वरप्रति शत्रुता, शारीरिक कुरामा मन लगाएको जीवन शैतानको दास बनाइएको हुन्छ, बुझ्नुहुन्छ? कतिजना मान्छेहरू एकदम मोज मजा, विशेष गरी जवानीको बेलामा धेरै परीक्षा आउँछ, अनि उनीहरूले क्रिस्चियन शिक्षाभन्दा गलत कुराहरू गरेर आउँछन्, जुन चाहिँ हामीले पाप भनेर पढिरहेको हुन्छ, उनीहरूले के गर्छ, शैतानको दास बनिरहेको हुन्छ। किनभने परमेश्वरले नै हामीलाई जुन क्षमता, जुन स्वभाव बनाउनुहुन्छ, जस्तो केटा र केटीको बिचमा जो सम्बन्ध हुन्छ, विवाह हुन्छ, त्यसको लागि परमेश्वरले सृष्टि गर्नुभयो, परमेश्वरको योजना छ नि। तपाईँ परमेश्वरमा भरोसा गर्नुहोस्, तर परमेश्वरमा भरोसा नगरेर जब मान्छे संसारिक कुरातिर आफ्नो आँखाको लोभमा लाग्दछ, अघिको पद अनुसारको शैतानको ऊ चाहिँ शैतानको अनुसार चल्दछ, त्यो कुरो एकदम प्रष्ट। अब यहाँनिर ख्रिस्टमा विश्वास गर्नेहरूको चाहिँ के हुन्छ, ख्रिस्टमा नयाँ गरी जन्मिएको जीवन येशूको जीवन जस्तो हुनुपर्छ, यो जीवनको आदर्श येसु हुनुहुन्छ। क्रिस्चियन जीवनको मूल्य र मान्यता येसुको शिक्षा अनुसारको हुनुपर्नेछ। यसको आचार संहिता उहाँको शिक्षा, उहाँको आज्ञा हो, होइन? त्यसकारण हामी यहाँ प्रष्ट त्यो कुरा देख्दछौँ। त्यसकारणले सबै गलत धारणा मानिसको जीवनबाट नहटेसम्म, परमेश्वरलाई सही प्रकारले नबुझेसम्म उसले परमेश्वरको बारेमा सही सोच्न सक्दैन, उसको नयाँ जीवनको अनुभवमा आउन सक्दैन। त्यसैले येशूमा नयाँ जन्म र परमेश्वरको नयाँ दर्शन, सही सही विचारले चाहिँ उसमा नयाँ जीवन सुरु हुन्छ। परमेश्वरले संसारको उत्पत्तिभन्दा अघि मानिसलाई उद्धार गर्ने कुराको योजना बनाउनु भएको, जुन चाहिँ येशू प्रभु संसारमा मानिसको रूपमा जन्म लिएर क्रुसको बलिदान भएर शैतान र पापलाई निशक्ति बनाएर हराएर अनि बौरी उठेर अनि परमेश्वर येशु प्रभु परमेश्वरसँग दाहिने बाहुलीमा, पिताको दाहिने बाहुलीमा स्वर्गमा हुनुहुन्छ। अनि उहाँमा विश्वास गरेर हामी नयाँ गरी जन्मिन सक्छौँ र हामीले सबै परमेश्वरको आशिषको अनुभव गर्न सक्छौँ। यी सबै कुरा हर हिसाबले परमेश्वरको वचनमा सत्य साबित, अर्को कुरा यो बाइबलमा लेखिएको कुरा चाहिँ ऐतिहासिक कुरा भनेर पनि हामी बुझ्दछौँ। त्यस कारण तपाईँलाई अब म एपिसीको एक दुईवटा पद पढेर सिधाउन चाहन्छु। वास्तवमा यो नयाँ जीवनमा जन्मिएको जीवन कस्तो हुन्छ र कसरी परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। यहाँ यो एपिसी 4:18 मैले अघि तपाईँलाई पढेको थिएँ, 19, 20, 21, 22 म तपाईँलाई पढ्न चाहन्छु, त्यसपछि हामी सिधाउँछौँ। तिनीहरू कठोर भएका छन्, हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्, तर ख्रिस्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। तपाईँले 18 पद अघि हेर्नु भएको थियो, अन्धकार, कठोर हृदय, परमेश्वरको बारेमा गलत धारणा, समझ चाहिँ अँध्यारो भएको, अनि यहाँनिर हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेका छाडा ख्रिस्टलाई तिनीहरूले जानेका छैनौ, त्यो कुरो यहाँनिर देख्दछौ, होइन? तपाईँ त्यो चाहिँ येशूमा नयाँ जन्म नपाएका व्यक्तिहरू, पुरा परिवर्तन नभएका व्यक्तिहरू। 4:21 येशूमा भएको सत्य अनुसार उहाँको विषयमा तिनीहरूले सुनेका र सिकाएका छौ भनी म ठान्दछु। यहाँ एफिससको विश्वासीहरूलाई पावलले तिमीहरूले चाहिँ येशूको कुरा सिकेका छौ भन्ने म ठान्दछु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। अब यहाँनिर यो पदमा के छ, त्यो पुरानो स्वभाव त्याग्नुपर्छ। अघि तपाईँलाई मैले यही कुरा सम्झाउँदै थिएँ कि कतिजना विश्वासीहरू चर्च आउँछन्, बप्तिस्मा लिन्छन्, बाइबल पढ्छन्, प्रचार पनि गर्न सक्छन्, तर जीवनमा चाहिँ छट्टुपन नै छ, झुटपन नै छ, घमण्ड लोभ नै छ, अहम्ता नै छ, कति बदल्या छैन त्यो पहिलाकै जीवन, यही कुरा भयो। त्यो त त्याग्नु पर्यो, होइन? त्याग्नु पर्यो, होइन? आफ्नो भित्री वार्तामा नयाँ हुनु पर्यो, जुन चाहिँ पवित्र आत्माले गर्ने काम हो। अनि यहाँ 24-25 के छ, परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभाव धारण गर्ने, यो परमेश्वरबाट जन्म पाएपछि हुने कुरा हो। जब नयाँ गरी हामी जन्मिन्छौँ, उहाँले हामीलाई सजीव पार्नुहुन्छ, अनि येशूको स्वभाव, नयाँ स्वभाव हामी धारणा गर्न सक्छौँ। अब यहाँनिर नयाँ स्वभाव धारण गरेको व्यक्ति कस्तो हुन्छ, क्रोध गर तर पाप नगर भने, मतलब यो कुरो रिसाउनु भन्न खोजेको होइन। कहिलेकाहीँ धार्मिकताको रिस भन्छ, कहिलेकाहीँ रिस उठ्छ मान्छेले गल्ती गरेर देख्यो भने, पक्का चाहिँ रिसाउनु हुँदैन, तर रिस उठे पनि पाप गर्नु हुँदैन, बुझ्नुहुन्छ? कहिलेकाहीँ रिस उठ्छ नि पति पत्नीको बिच पनि, कहिलेकाहीँ अलिकति झनक्क हुन्छ नि, तर हामी हात त उठाउँदैनौँ नि, होइन? कोही कोहीले पिट्छन्, मैले सुनेको कुरा हो, म पिट्दिनँ। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्, एफिसी 4:26, होइन 27 के छ, दियाबलसलाई मौका नदेऊ। सी, हरेक चोटि हामीलाई जो परीक्षा आउँछ, हामी संसारिक चाहनातिर आकर्षित हुन्छौँ भने दियाबलस भनेको चाहिँ शैतान, तपाईँले शैतानलाई मौका दिइराख्नुहुन्छ। 30, अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुलाओ, जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ, पवित्र आत्मालाई सन्ताप नदेऊ भन्ने कुरा चाहिँ त्यहाँनिर हो। अनि यहाँ अर्को एउटा पद, 2 पत्रुस 1:4, यसैद्वारा उहाँले हामीलाई नयाँ जन्मद्वारा है उहाँको अनुमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट उहाँले भ्रष्टबाट उम्केर आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हो। त्यसैले नयाँ जन्म पाएको व्यक्ति के हुन्छ? संसारको कुइच्छा र भ्रष्टताबाट उम्किएर ईश्वरीय स्वभाव भनेको चाहिँ येशूको चरित्र, येशूको स्वभाव। तपाईँ र म चाहिँ येशू जस्तो हुनु पर्यो। त्यसकारण तिमीहरू नयाँ गरी जन्मनुपर्छ। यसबाहेक शारीरिक अभिलाषा र लालसाद्वारा संसारमा व्याप्त भ्रष्टता र कुरीतिबाट उम्किने अरू कुनै बाटो छैन। नयाँ गरी जन्मनु बाहेक ईश्वरीय स्वभावको सहभागी हुने अरू कुनै उपाय छैन। परमेश्वरको अनन्त प्रेमको अधीनमा आफैलाई आत्मसमर्पण नगरेसम्म मानिस आफैमा केवल बाँझो रित्तो मृतक अवस्थामा वर्षौँ पार गर्नेछ। त्यसैले हाम्रो सबै पापको दण्ड चुकाउन क्रुसमा बलिदान हुनुभएको येशूलाई सही तरिकाबाट अहिल्यै ग्रहण गर्नुहोस् र ख्रिस्टसँगै परमेश्वरको सबै आशिषको भागेदार हुनुहोस्। एफिसी 2:6 के छ? उहाँसँग हामीलाई उठाउनु भयो। जब तपाईँले येशूलाई ग्रहण गरेर उहाँमा आफ्नो जीवन सुम्पाउनु भयो, उहाँले के गर्नुहुन्छ? येशूसँगै हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानमा ख्रिस येशूसँग बसाल्नु भयो। एउटा धार्मिकता तपाईँलाई जस्टिफिकेसन भनेर अस्ति नै सिकाएको थिएँ, यो चाहिँ तपाईँले विश्वास गरिसकेपछि भइसक्यो। यही कुरा यहाँ यही पदमा पनि त्यही लेखेको छ, उहाँले उठाइसक्नु भएको छ। जो विश्वास पक्का गरेर नयाँ जन्मिएको छ है, अनि उहाँले बसालिसक्नु भएको छ। त्यस कारण तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने चाहिँ परमेश्वरमा सुरक्षित हुनुहुन्छ। यो कुरा हो। त्यसैले हामीले आफैलाई जाँच्नै पर्छ। युहन्ना 3:15 यस्तो छ, ज जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। अनि 3:14 जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनु जरुरी छ। त्यस कारणले यहीँसम्म राख्न चाहन्छु अनि हामी प्रार्थना गर्नेछौँ। आजको वचनमा तपाईँलाई परमेश्वरले केही कुरा भन्नुभयो भने तपाईँ आफै परमेश्वरको बिचमा मिलाउनुहोस्। जब वचन अध्ययन गर्छु नि, कतिचोटि म आफैले परमेश्वरको अगाडि मैले कुरा गर्नुपर्ने हुन्छ। हामी सबैलाई परमेश्वरले दिनदिनै सिकाउनुहुन्छ। हामी पवित्रीकरण भन्छौँ नि, येशू जस्तो हुँदै जाने, कहिले पनि अट्ठ्यार गर्नुहुँदैन। हिजो भइराखेको गलत कुराहरू निरन्तरता पाउनु हुँदैन। तर तपाईँले पक्का येशूसँग सम्बन्ध नै अनुभव गर्नुभएको छैन भने त विश्वास पक्का गर्नु पर्यो। आज उहाँले नयाँ जन्म दिनुहुन्छ, ढिला नगर्नुहोस्। परमेश्वर पर्खिरहनु छ। हामीले हेरेको थियो नि प्रकाश 3:20 ढोकामा उभिएर ढकढकाउँछ अन्त खोल्यो भनेदेखि भित्र पस्छु, तिमीसँग बस्छु, तिमीसँग खान्छु, तिमीले मसँग खान्छौ। येशू प्रभुले भन्नुहुन्छ हामी सबैको हृदयको ढोका उहाँले जहिले पनि घटघट ढकढकाउनुहुन्छ। तर हामीले स्व इच्छाले खोल्नुपर्छ र येशूलाई ग्रहण गर्दा पुरा ग्रहण गर्नुपर्छ। आफ्नो संसारिक विचार पनि येशू पनि मिल्दैन, धेरैको गल्ती चाहिँ त्यो हुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आजको वचन। साँच्ची नै निकोदेमस र येशू प्रभुको बिचको यो वार्तामा हामीले धेरै कुरा सिक्छौँ। कसरी निकोदेमसले धार्मिकताको हिसाबले, ज्ञानको हिसाबले, इच्छाको हिसाबले सब कुरा ठिक, तर पनि उसमा नयाँ जीवन, नयाँ गरी जन्मिएको कुरा अभाव थियो। अनि जबसम्म नयाँ गरी जन्मिँदैन स्वर्ग देख्न र प्रवेश गर्न पाउँदैन, त्यो कुरो येशू प्रभुले भन्नुभयो। आज जतिजना हामीमा यदि त्यस्तो छैन भने हामीलाई पश्चाताप गरेर तपाईँमा साँच्चै समर्पित हुनलाई सहायता गर्नुहोस् र पवित्र आत्माद्वारा नयाँ जन्मको अनुभवमा ल्याइदिनुहोस्। हामी जतिजना नयाँ गरी जन्मिएका छौँ अझै तपाईँमा गहिरो प्रकारले अगाडि बढ्नुपर्छ, तपाईँले हामीलाई सहायता गर्नुहोस्। धन्यवाद दिन्छौँ सबै कुराको लागि येशू प्रभुको नाममा, आमेन। परमेश्वर पिताको प्रेम, येशू प्रभुको अनुग्रह, पवित्र आत्माको संगति, सहभागिता हामी एक एकसँग सदा सर्वदा एकनाश भइरहनु। आमेन। जय मसीह सबैलाई।